Bismillahirrahmanirrahim. کمال اللہ سلسلے میں، کمال اللہ سلسلے سے مراد سلسلے قادریہ کے قریب کے بزرگ، سلسلے کے بزرگوں میں دو تین بزرگوں کے نام کمال گزرے ہیں، جیسے حضرت کمال الدین ثانی بخاری رحمۃ اللہ علیہ اور ہمارے دادا پیر حضرت شاہ کمال اللہ صاحب المعروف و مچھلی والے شاہ صاحب رحمۃ اللہ علیہ. اس سلسلے میں خصوصیت کے ساتھ اللہ جل شانہ کی معرفت، پہچانت، قربت، معیت، احاطت، ولیت، آخریت، ظاہریت اور باطنیت، سر تخلیق، تخلیق کا راز بہت کھول کھول کر بتلایا گیا ہے. تو اس سلسلے میں خصوصیت سے جو علوم پیش کیے جاتے ہیں وہ علوم کا خلاصہ ہے اس نظم میں. ہے چونکہ تیسرے درجے کی بات، اپن لوگوں پہلے درجے کے ہیں، اس واسطے وہ تیسرے درجے کی بات عام طور پر سمجھ میں نہیں آتی. ایک ہے حساب جاننا، ضرب، جمع، تقسیم، تفریق وغیرہ. اس سے پہلے ہے اعداد کو ملانے کی ترکیب سے آگاہ ہو کر عددوں کی مقدار کو پہچاننا. اس کے واسطے ہوتے ہیں پہاڑے، دو دگنی چار، دو تیرہ چھ، دو سو آٹھ. اس سے پہلے ہوتا ہے ایک دو تین چار. کسی بچے کو ایک دو تین چار معلوم نہ ہو تو اس کو پہاڑے سمجھ میں نہیں آتے. اس کو پہاڑے اور جمع اعداد سمجھ میں نہیں آتے، اس کو حساب کتاب نہیں آتا. حساب ریاضت میں مہارت کے لیے ضرورت پڑتی ہے پہلے اعداد، اور ان اعداد کو ملانے کی صورت میں کیا عادت بنتا ہے، نکالنے کی صورت میں کیا عادت بنتا ہے، اس سے آگے پہلے اعداد ہے، پھر جمع و تفریق ہے، اس کے بعد میں حساب کتاب کی تقسیم، ضرب وغیرہ ہے، ہے نا. تو تیسرے مرحلے کا ہے ریاضی کا علم، جو مقصود ہے گنتی کی یاد دلانے سے، پہاڑوں کی یاد دلانے سے مقصود یہ کہ حساب کتاب میں آسانی ہو جائے. ایسے ہی ایک مرحلہ ہے شریعت کا، دوسرا مرحلہ ہے شریفت کا، تیسرا مرحلہ ہے حقیقت و معرفت کا. یہ حقیقت و معرفت سے متعلق نظم ہے. اس سے پہلے دو مرحلے ہیں، ایک طریقت کا، اس سے پہلے ایک مرحلہ ہے شریعت کا. تو اپن پہلے مرحلے سے گزر رہے ہیں. وہ نظم سمجھ میں آنا ذرا اتنا آسان نہیں ہوتا، لیکن دو چار دو تین اشعار کا مختصر جو میں صحبت میں تذکرہ اس لیے کر دیتا ہوں کہ نظم انہوں نے سنا دی تو آپ لوگوں کو فکر بھی ہوں گی کہ یہ کیا ہے. بولے تو کیا ہے، تجھی سے جانتا ہوں اے میرے مولا کہ تو کیا ہے. دیکھو، کسی کو بھی جاننے کے واسطے علم چاہیے، کسی کی معرفت حاصل کرنے کے لیے علم چاہیے، اور علم سے اپن آری ہیں، خالی ہیں، کچھ نہیں ہے ہمارے پاس. اس واسطے کہ ہماری صفت ہے کیا، انہ کانا ظلوما جہولا، انسان جاہل ہے، جاہل بھی نہیں بڑا جاہل ہے. खुश नहीं जानता। तो वैसी सूरत में परवरदिगारे आलम को जानने का मसला है, जानने के बाद से इल्म चाहिए, इल्म तो अपने पास में है नहीं। तो वैसी सूरत में उन्हों बताए तो ही मालूम होगा कि उन्हों क्या है। अल्लाह ताला ही इल्म दे, अल्लाह ताला ही फहम दे, अल्लाह ताला ही समझ अता फरमाए और अल्लाह तबारक व ताला ही अपना तआरुफ कराए कि मैं ऐसा और ऐसा हूँ। तो उनके दिए हुए इल्म फहम से उनकी जात को पहचानना तो इसी कदर हो सकता है। उसी को हजरत फरमा रहे तुझी से जानता हूँ ऐ मेरे मौला के तू ही है। मेरे में ये सलाहियत तो इससे दर तो है ही नहीं, इस वास्ते कि मैं इल्म से आ रही और खाली हूँ, मैं किसी चीज को पहचानने की मेरे अंदर सलाहियत कहाँ है। आप पहचानवाएं तो ही पहचान सकता हूँ, आप समझाएं तो ही समझ सकता हूँ, आप आगाह फरमाएं तो ही आगाह हो सकता हूँ। लेकिन उसके बाद फिर क्या कहते हैं, आप लामहदूद हैं, मैं महदूद हूं, मेरी एक हद है, मेरा एक एरिया है, बस उसके अंदर ही रह सकता हूं मैं। तो वैसी सूरत में यह महदूद लामहदूद को कैसा समझ सकता है, ये कहें थोड़ा बहुत जानते हैं वो भी पूरा नहीं जान सकते, इस बात से कि आप लामहदूद हैं और हम महदूद। इसी तरीके से एक बात ये फरमाई गई है, कोई आलिम कोई फाजिल मुझे इतना तो समझा दे, अगर मैं हूं तो ला कैसा, ला के माना नहीं, अगर मैं हूं तो ला कैसा, नहीं हूं अब तो हूं क्या है, यानी क्या मतलब। एक जगह तो कह रहे हैं ला इलाहा, अशहदु अन ला इलाहा, ला से नफी कर रहे हैं पूरी मखलूकात से, कहे की नफी की जा रही। नहीं हो तो क्या बिल्कुल नहीं हो, कहते हैं कि बिल्कुल नहीं हो तो ये अब्दुहू नहीं रहता था, अब्दुहू रहना दलील है इस बात की कि कुछ ना कुछ हो, है ना, नहीं भी हूं और कुछ ना कुछ हूं भी। जो तो अल्लाह तो मैं बंदा, गरज हूं कुछ ना कुछ मैं भी, जो तो बीना जो तू बीना तो मैं अंधा, गरज हूं कुछ ना कुछ मैं भी, जो तू सुनवा तो मैं बहरा, गरज हूं कुछ ना कुछ मैं भी। हजरत की किताब है ना अब्दुल रब के हकायक, वो पढ़े तो समझ में आता, हजरत की नजम का उन्वानी से फर्ज हूं कुछ ना कुछ मैं भी। तो ला में काय की नफी है और अब्दुहू में काय का इस बात है, वो समझा रहे। मुख्तसर सी बात उस सिलसिले में बस इतनी समझिए कि अल्लाह जल्ल शानहू जानने वाले हैं, जिस चीज को जानते हैं वो मालूम कहलाता है, जानना इल्म कहलाता है। एक है मालूम और एक है इल्म और एक है अलीम, ये तीन है। अब इल्म में जो चीज होती है बाहर में नहीं होती, जब तक के ये इल्म वाला बाहर जाहिर न करे, इल्म वाला अपने मालूम को जब तक बाहर जाहिर न करे उस वक्त तक वो चीज बाहर नहीं आ सकती। تو اگر میں ہوں تو لا کیسا کا کیا مطلب ہوا؟ لا والوجود بول رہے ہیں, کیا کہہ رہے ہیں؟ لا کا مطلب ہے موجود نہیں, وجود نہیں, کمالات نہیں, معدوم ہے, موجود نہیں. عبدہ بولے تو کیا؟ عبدہ بولے تو معلوم ہوں, موجود نہیں ہوں. لا میں نفی ہے وجود کی, اور عبدہ میں اس بات ہے اللہ کے معلوم ہونے کا. ایک شعر اور بھی ابھی آپ حضرات نے سنا, سم وج اللہ کے معنی شیخ کامل سے سمجھو, اینما تولو فسم وج اللہ ہے نا قرآن شریف میں, وہ ہے وہ سم وج اللہ. جدھر بھی تم رخ کرو ادھر وج اللہ ہے, یہ معنی ہے. وجہ کے معنی ذات کے آتے ہیں, وجہ کے معنی ذات چہرے کے بھی آتے ہیں. اللہ جل شانہ نے اپنی قدرت کاملہ سے اپنی معلومات کو ظاہر فرمایا. معلومات کو کیا ظاہر فرمایا؟ ان کی نوری تجلی میں ہم لوگ دکھ رہے ہیں, ظاہر ہیں ان کی نورانی تجلی میں. یوں کہہ لیجیے کہ ان کا ظہور مخلوقات کے آئینوں سے ہو رہا ہے. اگر ان کا ظہور مخلوقات کے آئینوں سے نہ ہو تو کوئی چیز دکھتی وکھتی نہیں ہے. اس واسطے جہاں جو کچھ بھی دکھ رہا ان کے دکھانے سے دکھ رہا, اور ان کی نوری تجلی کی وجہ سے ہر چیز نمایاں دکھائی دے رہی ہے. اسی واسطے صوفیا کی اصطلاح میں پرانے لوگوں کے واسطے ایک بات سنا رہا ہوں, سلسلے کی تعلیم سے تھوڑا بہت واقف جو لوگ ہیں ان کے لیے ایک چھوٹی سی بات سنا کے انشاءاللہ کتاب سنا رہا ہوں. مخلوقات آئینہ ہیں, آدمی آئینے میں دیکھتا رہا, اپنے آپ کو دیکھتا, کسی اور کو دیکھتا, تو ایسا دیکھتا کہ وہ آئینہ ہے بول کے بیچ میں خیال بھی نہیں رہتا. مخلوقات آئینہ, اس آئینے میں ظہور خالق کائنات کا. جس کو یہ نظر حاصل ہوتی نا, اس کو اصطلاح میں ذل عینی بولتے ہیں, ذل عین آنکھوں والا. اپن آنکھوں والے ہیں مگر ابھی آنکھوں والے بنے نہیں ہیں. جس کو یہ نظر حاصل ہوتی ہے اسے جدھر دیکھو وج اللہ ہی دکھائی دیتا ہے. اے نمت ولو فرم وج اللہ. اور جس شخص کی نظر اس قدر گہری ہو جائے, اس پر مجاہدہ کرتے کرتے تعالی آئینہ ہو جائے اور مخلوقات اس میں نمایاں ہو جائیں, تو اسے ذل عقل بولتے ہیں. ذل عینی ہے تو ابھی آدھا ہے, ذل عقلی ہے تو ابھی آدھا ہے. پورا کم ہے ذل عینی و ذل عقلی. ذل عین بھی ہو جائے, ذل عقل بھی ہو جائے. اسی واسطے حضرت نے آگے کی جگہ ایک بات ارشاد فرمائی, وہی اول وہی آخر وہی باطن وہی ظاہر, وہی ہے ساتھ، پھر یہ جستجو کیا ہے؟ اول بھی افتعالی، آخر بھی افتعالی، ظاہر بھی افتعالی، باطن بھی افتعالی، محیط بھی افتعالی، ساتھ بھی افتعالی، تو پھر کس کو تلاش کر رہے ہیں؟ یہ اولیت و آخریت، ظاہریت و باطنیت، احاطت و معیت کے سمجھنے کے واسطے سر تخلیق بہت باریک مضمون ہے، اسے سمجھنا علم قرب کے کھلنے کا سبب اور ذریعہ بنتا ہے. جس شخص کو یہ نظر حاصل ہو جاتی پھر وہ اور مولا تعالی الگ الگ جدا جدا نہیں رہتے، ساتھ ہی رہتے. اس وقت میں سب کے ساتھ ہی ہیں، ان کے بغیر میں آپ کو نہیں دیکھ سک رہا ہوں، ان کے بغیر آپ مجھے نہیں دیکھ سک رہے ہیں، ان کے بغیر آپ بیٹھے ہوئے نہیں ہیں، ان کے بغیر آپ سن لے رہے ہیں. معرفت کا سبب ہے یہ، مجاہدے سے آہستہ آہستہ کھلتا، وہی کیفیت پیدا کرنے کے واسطے بولتے چیزوں کے خالق مالک اللہ ہے، اس کا مجاہدہ کرتے رہو. اس مجاہدے کے بعد یوں کہتے ہیں کہ وہی فاعل حقیقی ہیں، اس کا مجاہدہ کرتے رہو. اس کے بعد کہتے ہیں کہ وہی موصوف بصفات کمال ہیں، اس کا مجاہدہ کرتے رہو. جب یہ چیز کھل جاتی تو پھر یہ نظم آسانی سے سمجھ میں آنا شروع ہو جاتی. اللہ تعالی سے مانگتے رہنا. اس نقطۂ نظر سے، یہ علم خصوصیت سے اپنے اس سلسلے میں جس قدر نمایاں ہے، کہیں اور دیکھنے میں سننے میں نہیں آ سکا ہے. بس یہی ہے کہ قدردانی کرنی چاہیے اس کی. بہرحال وہ تھوڑا سا ذہن منتقل کرنے کے لیے بات میں نے آپ حضرات کو سنا دی. اب وہ بات سنیے جو آپ کے میرے آسانی سے سمجھ میں آ جانے والی. جن بیماریوں کا اپنے کو علاج کرنا ہے، باطنی بیماریوں کا، ان بیماریوں میں سے ایک بیماری کا نام ہے تکبر. یہ تواضع کی ضد ہے، خطرناک بیماریوں میں سے ہے. اور تمام خیر کے دروازوں کو بند کرنے والی بیماری ہے، اور تمام شر کے دروازوں کو کھولنے والی بیماری ہے. تصوف کی لائن پوری تواضع کی لائن ہے، تکبر کی لائن نہیں. گھبرانے کی لائن ہے، اترانے کی لائن نہیں. سوکھے رہنے کی لائن ہے، تنے رہنے کی نہیں. میٹھے رہنے کی لائن ہے، اکڑے رہنے کی نہیں. ایسا وہ بولے تو اپنے کو مٹانے کا نام ہے. حضرت امام غزالی رحمت اللہ علیہ نے اس سلسلے میں کچھ بات تحریر فرمائی ہے، اس کا کچھ حصہ آپ کو سنایا جا رہا ہے. یہ مرض مردوں میں، عورتوں میں ہوتا ہے، جوانوں میں، بوڑھوں میں ہوتا ہے، بلکہ بچوں بچوں میں پرورش پاتا رہتا ہے. شاید ہی کوئی اس سے خالی ہو. بہت مہلک مرض ہے تکبر. عزازیل را خار کر فزندہ نے لعنت گرفتار کر، تکبر نے عزازیل کو یعنی شیطان لعین کو، ابلیس کو، رسوا کر دیا اور لعنت کی زنجیروں میں اسے جکڑ دیا. تکبر عزازیل کا خاص کرد, عزازیل شیطان کا نام ہے, ابلیس کا, فرشتوں میں رہتا تھا, اس واسطے وہی ناموں سے ملتا جلتا اس کا نام بھی, جبرائیل, میکائیل, عزرائیل, اسرافیل, کیونکہ ان میں رہتا تھا تو اسے کہتے عزازیل. تکبر عزازیل رفتار کر, بزندہ نے لعنت گرفتار کر. بہت بڑی بیماری ہے, بہت بری بیماری ہے تکبر. لکھتے ہیں امام غزالی رحمت اللہ علیہ, سات اسباب کی وجہ سے آدمی تکبر کرتا ہے. ایک, نسب کی وجہ سے, میں بڑے خاندان کا, نامور خاندان کا, ظاہر ہے کہ خاندان کی بنیاد پہ دوسروں کے مقابلے میں اترانا یہ تو جہالت ہے. اس خاندان میں آپ کے پیدا ہونے میں آپ کا کیا اختیار ہے؟ اسی بڑے خاندان میں میرا پیدا ہونے میں میرا کیا اختیار ہے؟ ہماری خوبی کو, ہمارے کمال کو اس میں کیا دخل ہے؟ اور خاندان تو اصلا سب کا ایک ہی ہے. پورے روئے زمین پر بسنے والے مرد, پورے روئے زمین پر بسنے والے عورتیں, جو پھیلی روئے زمین پر, ایک مرد اور ایک عورت سے پھیلی. اس مرد عظیم المرتبت کا نام نامی اسم گرامی حضرت سیدنا آدم علی نبینا علیہ السلام ہے, اور اس خاتون عظیم المرتبت کا نام نامی اسم گرامی حضرت سیدتنا حوا علیہ السلام ہے. تو جتنے انسان آج تک پیدا ہوئے اور جتنے انسان پیدا ہوں گے, وہ سب کے سب کا آغاز جہاں سے ہوا وہ حضرت آدم اور حضرت حوا سے ہوا. تو پورے لوگوں کو کیا کہتے ہیں؟ بنی آدم. پورے لوگوں کو کیا کہتے ہیں؟ بنی آدم, آدم کی اولاد. تو اب باپ ماں سب کے ایک, تو ویسے صورت میں سب کا خاندان تو اصلا ایک ہی ہوا نا. نہیں, ایک ہی ہوا تو پھر ایسی صورت میں نسب کی بنیاد پہ فخر کرنا, تو فلاں خاندان کا, میں فلاں خاندان کا, ایک جگہ دو تین ناسمجھ بچے تھے, ایک سمجھدار بچہ بھی گیا, تیرا ہاتھ میں لے کے نشانہ لگا کے ٹھیک نشانے پہ مار رہے, ایک مارا ٹھیک نشانے مار کے بولا, آخر افن بھی شیر شاہ سوری کے بیٹے ہیں. دوسرا مار کے بولا, میں بھی فلانی عظیم الشان شخصیت کا فرزند ارجمند ہوں. تیسرے نے مارا, ٹھیک نشانے پہ مارا, اس نے بھی کہا میں بھی فلانے نامور خاندان سے تعلق رکھتا ہوں. تو یہ تین قسم کے بچے شاید ان بچوں میں سے تھے جو کسی دینی مجلس میں شریک ولی نہیں ہوتے تھے. ایک دینی مجلس میں شریک بچہ بھی پہنچ گیا, اس نے بھی تیر لیا اور ٹھیک نشانے پہ مارا اور کہنے لگا میں فرزند آدم ہوں. اس نے سب کا روگ, سب کا نشہ اتارا اور یوں کہا کہ یہ خاندانوں پہ حسب و نسب پہ فخر و غرور کرنا کیسا ہے؟ پھر یہ جو خاندان ہے الگ الگ, یہ کیا ہے؟ اللہ تعالیٰ نے اس کا ایک نظام بنایا اور یوں فرمایا, وجعلناکم شعوبا وقبائل لتعارفوا. آپ आपस में पहचानत के वास्ते अगर एक ही कुंभा होता तो कौन किसको पहचानता, कौन किसकी खाला, कौन किसकी फूफी, कौन किसका चाचा, कौन किसका ताया, तमीज करना मुश्किल हो जाता किसका किसका कौन को हाथ अदा करते। कहते कि साहब खाला माँ के कायम मकाम होती है, तो माँ तो खैर एक है मगर पूरी दुनिया की जितनी औरतें सब क्या बन जाएंगी खाला, किसका किसका हक अदा करोगे, कैसे कैसे हक अदा किया जा सकता है। हकूक की अदायगी के सिलसिले में एक शख्स गुजरा, उस शख्स के पास मान लीजिए कि 1,00,000 रुपया उसने छोड़े। अब पूरे बनी नौ इंसानी एक ही खानदान के अफराद है, सब भाया बहना है, तो ऐसी सूरत में वो 1,00,000 रुपये तकसीम करेंगे तो किसको एक एक पैसे में कितने हिस्से बनाएंगे। तो पहचानत के वास्ते, हुकूक की अदायगी में सहूलत के वास्ते खानदानों की एक तकसीम अमल में आई कि तआरुफ में आसानी हो जाए। वरना अल्लाह ने फरमाया वजअलनाकुम शुहूबन वकबाइल लितआरफु इन अकरमकुम इंदल्लाहि अत्काकुम। देखो तुम्हें मुअज्जज जो है वो तो वो है जो तकवे वाला है, बस बाकी खानदान ये आपस में मसाइल और हुकूक की अदायगी, जान पहचान में सहूलत वगैरह के सिलसिले में बनाए गए, फखर गुरूर करने के वास्ते नहीं है। खानदानों पे इतराना बितराना मत। दूसरा सबब किब्र का खूबसूरती है, बहुत खूबसूरत न देना। हर दूसरे के मुकाबले में अपने आप को बड़ा समझते हैं, ऊंचा समझते हैं, उसके मुकाबले में इतराते हैं। और ये रोग सब में पाया जाता है, मर्दों में भी औरतों में भी। अगर कोई खूबसूरत है तो ऐसी सूरत में उसका खूबसूरत होने में उसका क्या दखल है, उसका क्या अख्तियार है कुछ भी। अगर आदमी के अख्तियार में होता तो सभी खूबसूरत होते। और ये भी याद रखो इस बात को कि सभी खूबसूरत होते तो किसी खूबसूरत की कदर भी नहीं होती। ये कदर पूरी खूबसूरतों की हम कम सूरतों वालों से है, उनको तो एहसान मानना चाहिए। भाई अगर ये ना होता तो हमको कौन पूछ के देखता। बाद इलाकों में सबके सब सिर्फ गोरे ही गोरे होते हैं, कुछ कदर नहीं वहां गोरे की किसी की। अगर किसी इलाके में गोरे काले मुश्तरक हो तो फिर ऐसे रूप में थोड़ा गोले गोरे को अहमियत दे दे लो, सारे गोरे हो तो फोन किसको पूछ के देखेगा। अल्लाह ताला ने एक निजाम बनाया है, बाकी आदमी के इख्तियार को उसमें कोई दखल नहीं। जब इख्तियार को दखल नहीं है तो अपनी कोई जाती खूबी तो है नहीं, जब जाती खूबी नहीं है तो उसके ऊपर इतराना गुरूर और घमंड करना कैसा। और कोई भी कैसा ही क्यों ना हो, जाहिर के एतबार से बातिन के एतबार से कुछ ना कुछ अल्लाह जल्ल शानहू ने उसके साथ ऐसे अयूब नकाइस लगा रखे हैं कि उसको किब्र गुरूर घमंड करने का हक हासिल रहता ही नहीं। इसके इलाज के वास्ते हजरत लिखते हैं, हजरत इमाम गज़ाली रहमतुल्लाह अलैह क्या लिखते हैं, कहते हैं कि जो आदमी ऐसा है जो बहुत ज्यादा खूबसूरत है उसकी वजह से दूसरों के ऊपर इतरा रहा है, गुरूर कर रहा है, घमंड कर रहा है, तकब्बुर कर रहा है, उसे ये सोचना चाहिए कि पेट में गंदगी है, मसाने में पेशाब है, मुंह में थूक है, कानों में मैल है, बगल में करी भू है, दो बार पेशाब के रास्ते से निकला है, ये सोच लिया तो तकब्बुर खत्म हो जाता। अभी भी ऐन इस हालत में भी, सेहतमंदी की हालत में, जवानी की हालत में, अच्छा दिखाई देने की हालत में भी पेट में क्या है, गंदगी। पहले सुना रहे थे अल्लाह ताला ने करम फरमा रखा है कि जिल्द चढ़ा दिया ऊपर से, ऐब ऐब पोश, ऐब पोश है, उयूब पोश, तमाम उयूब को छुपा देने वाली, वरना ये जिल्द खुल गई तो भाग जाते हैं यहां से, कहां के मंसाब किधर के मंसाब। हर आदमी की यही खसूसियत है, तकब्बुर का क्या है। इस तरह सोचने से खूबसूरती का जो किब्र है वो चला जाएगा। एक खानकाह में साहब अपनी इस्लाह के वास्ते चले गए थे, वहां झाड़ू वाड़ू देने वो गंदगी साफ करने के सिलसिले में एक नौकरानी थी, वो सफाई करके चली जाती थी। जरा उम्र की कम थी शायद, थोड़ा सा जिस्म पे पानी वानी दिखा, वो आने वाले साहब को इस्लाह के वास्ते उसकी नजर पड़ गई, उसके नजर पड़ गई तो उसमें दिलचस्पी लेना शुरू कर दिया, नौकरानी की तरफ मुतवज्जे हो गया और दिल का मैलान उधर होना शुरू हो गया। उसको देखने करने का एहतमाम शुरू कर दिया। शेख साहब को मालूम हो गया ये आया अपनी इस्लाह के गरज से, लेकिन एक नौकरानी की तरफ मायल हो गया है, तो उसको बुला के दवा पिलाएगा, तू ये दवा पी ले, तुझे चंद इजाबतें होंगी, 10 आएंगे, वो सब के सब एक टब में करना, इधर उधर नहीं करना। दो तीन रोज उसे 10 आते रहे और वो टब में हुक्म की तामील में जमा करती रही। उसके नतीजे में वो पानी पूरा जिस्म का खुश्क हो गया, रौनक पूरी जाहिल हो गई, आंखें अंदर हो गई, कशिश वशिश खत्म हो गई। वो जो दिलचस्पी से देखने के जितने असबाब थे सब के सब जाहिल हो गए। उसके बाद देखने के वास्ते नौकरानी को बोले कर जरा उधर से जाके वो कचरा उचरा तो उठा दे। गया तो देखते ही निगाह नीचे कर लिया और जनाब चेहरे पे शिकन आ गए, नाराजगी के आसार, देखने को तैयार नहीं, नफरत का सा अंदाज जब तैयार किया, बुला के बोलेंगे क्या हुआ, कई को नहीं मुतवज्जे हो गए उधर, क्या गया उसमें से, क्या गया बताओ, हाथ गया, पांव गया, चेहरा गया, सर गया, कदम गया, फिर क्या चीज गई उसमें से, कई को अपने देखने बोलेगा देव उठा के ला, तब उठा के ला, बोले तब उठा के ला, सामने लग के बोले कहते ये है आपकी मरबूब चीज, इसके साथ मैलान रखिए। खूबसूरती पे देखा इतना ना है। तो एक सबब है नसब की वजह से आदमी तकब्बुर करता है, और दूसरा सबब है हुस्न और खूबसूरती की वजह से आदमी तकब्बुर करता है। दोनों का इलाज आपने सुन लिया, सबब भी सुना, इलाज भी सुना। तीसरा सबब किब्र का कुव्वत और जोर है। जरा उम्र के मखसूस हिस्से में आदमी जरा तवानाई ज्यादा महसूस करता, हाथों पांव में जरा दम खम मालूम होता है, आवाज में जान, हाथ में मजबूती, जिस्म में तवानाई, जोर और कुव्वत, इसकी वजह से भी तकब्बुर करता है। हम चुमा दीगर नेस्त, मुझ जैसा कोई दूसरा नहीं। یہ سبب بھی بنتا ہے تکبر کا. اس وقت آدمی یہ سوچے اگر کسی کو یہ جوانی اور قوت اور توانائی کی وجہ سے دوسرے کے مقابلے میں غرور اور گھمنڈ اور بڑاپن محسوس ہوتا ہے تو اس وقت میں کیا سوچے, علاج کیا ہے اس کا, اس کے بارے میں فرما رہے ہیں کہ آدمی یہ سوچے کہ مکھی کوئی چیز لے کر چلی جائے تو چھین نہیں سکتا. پہلوان کے سامنے لے آ کے بوندی ڈال کے رہتے سامنے بول کے دانا اٹھانے کے بعد چھڑا لے سکتے ہیں پہلوان صاحب, وقت کے گاما جی چھڑا سکتے ہیں. مکھی سے نہیں چھڑا سک رہے آپ, آپ کی توانائی گئی آ رہا ہوں. ایک مچھر اگر ناک میں داخل ہو جائے تو پریشان کر دے مچھر. پہلوانا پریشان نہیں ہوتا کیا؟ قوت کے ساتھ کمزوری اللہ نے لگا رکھی ہے آدمی کی تاکہ تکبر نہ کرے. ضرورت کے واسطے قوت دی, اترانے کے واسطے نہیں دیے. وہ اترانا نہیں بلکہ اسی کے ساتھ ساتھ کمزوری بھی لگا دی اسے. کیسے ہی پہلوان صاحب ہوں, تھوڑے دن پہلے وہ بیماری آئی تھی دیکھو چکن گنیا, یاد ہے بول گئے لوگ آ کے رپورٹ دے رہے تھے ہمارے ڈاکٹروں کے پاس حکیموں کے پاس بھرمار ہے چکن گنیا سے بیمار لوگوں کی. پہلوان قسم کے لوگ, مضبوط قسم کے پہلوان قسم کے لوگ, اپنے اپنے علاقے کے نامور شخصیتیں ایسا تڑپ کے رو رہی, چلنے نہیں آ رہا, بیٹھنے نہیں آ رہا, اٹھنے نہیں آ رہا, کیا ہوا ہے, ذرا سا مرض لائق ہو گیا, پوری پہلوانی نکل گئی. ایک دن کا بخار ساری قوت کو ظاہر کر دیتا ہے. ایک ٹائم کا کھانا نہیں ملا تو کمزوری شروع ہو جاتی, دو تین ٹائم کا بند ہو گیا تو پھر تو ہاتھ ہی نہیں ہوتا اٹھنے کے واسطے. اور اگر ایک دو دن گزر گئے تو ایک جگہ پڑ جاتا, بھالنے کرنے کی بھی طاقت نہیں رہتی. تو سنا ہوگا آپ نے ایک لطیفہ, اعضا و جوارے ہاتھ پاؤں کی اور معدے کی ایک مرتبہ لڑائی ہو گئی. میدا جہاں غذا وصول کرنے کا جو کام ہے, میدا غذا وصول کرتا ہے, گوشت اس میں, چاول اس میں, روٹی اس میں, پراٹھے اس میں, قیمہ اس میں, گردہ گلیجی اس میں, ناری پائس ہو وصول کرتا رہتا نا. کھانے پینے کی جتنی چیزیں ہیں وہ سب کے سب میدا وصول کرتا ہے. تو میدے میں اور ہاتھ پاؤں میں ایک مرتبہ لڑائی ہو گئی. کیا ہوئی لڑائی؟ ہاتھ پاؤں وغیرہ نے یوں کہا, کھاتا تو ہے کراتا ہمارے سے, غذا پوری تو وصول کرتا ہے اور کام پورے ہم سے کراتا ہے. تو غصہ آ گیا کہتے میدے کو, میدا رس گیا, آزا وجوارے سے رس گیا, بولا ٹھیک ہے میں بھی نہیں وصول کرتا. ایک ٹائم گیا, دو ٹائم گیا, تین ٹائم گیا, ایک دن, دو دن, تین دن وصول نہیں کرا اور جناب سر سے لے کے پاؤں تک پڑے ہوئے ہیں ایک جگہ. جب ہاتھ پاؤں حرکت کرنے کی طاقت قوت ختم ہو گئی تو اب میدے صاحب اعضا و جوارے کو مخاطب کر کے بولے, کیا ہوا, اچھلتے کودتے کیوں نہیں, بھاگتے دوڑتے کیوں نہیں, کرتے دھرتے کیوں نہیں دکھائی دے رہے, کائے کو پڑے ہوئے ہیں ایک جگہ. بول کے میدا ہاتھ پاؤں کو بولا, ہاتھ پاؤں بولے گا क्या करना भाई, तमीज नहीं है, कुछ करने की कुव्वत ही नहीं है, ताकत ही नहीं है, अब कहाँ भागना, कहाँ कूदना, कहाँ उछलना, है ही नहीं, कुछ जाने नहीं है, अब क्या करना। तो उस वक्त बोला करते मैदा, समझ में आया नहीं आया, जाहिर में तो वसूल करता मैं दिखाई देता हूँ, मगर तवानाई पूरी लेके सप्लाई तुम्हारे को करता हूँ। तो खुसूसियत आदमी की ऐसी है कि एक दो तीन दिन खाना बंद हो जाए तो जनाब का पूरा दमखम निकल जाए, दो चार इजाबतें हो जाए तो जनाब की तवानाई खत्म हो जाए, एक दिन का तेज बुखार आ जाए तो जनाब की तवानाई जाहिर हो जाए, फिर कुव्वत के ऊपर इतराने का मसला कैसा है। तीसरा सबब, उसका इलाज ये भी सुन लिया ना, याद रखना ये करने के वास्ते है। चौथा सबब जिसकी वजह से आदमी तकब्बुर करता है वो माल है, किसी के पास पैसा वैसा है तो भी तकब्बुर बहुत करता है। और आपको मालूम है कि पैसा रहने वाली चीज नहीं है, जाने वाली चीज है, किसी के पास भी नहीं रही, मेरे आपके पास भी नहीं रहेंगी। और कभी कभी तो परवरदिगार आलम एक साथ निकाल देते हैं पूरा पैसा उसका। रात को लखपति था, सुबह में फकीर हो जाता। ये सोचे कि जाहिल हो जाने वाली बाहर की चीज है, बाहर की चीज से तकब्बुर कैसा है, अपने अंदरों में गुरूर घमंड कैसा। पांचवी चीज, खसूसियत से अहले इल्म को मुतवज्जे होना चाहिए इस चीज की तरफ। हज़रत इमाम ग़ज़ाली रहमतुल्लाह अलैह लिखते हैं, इल्म की वजह से भी आदमी तकब्बुर में गिरफ्तार होता है। तकब्बुर बड़ी आफत है, बड़ी अमराज में से है। इल्म की और अमल की कदर अल्लाह के पास भी है, बंदों के पास भी, दोनों के पास में इसकी कदर पाई जाती है। लेकिन अगर इस इल्म की वजह से अगर आलिम मुतकब्बिर हो जाए, लवजिश का शिकार हो जाए, तो ये बहुत बड़ा नुकसान है। इसीलिए फरमाया आलिम की लवजिश आलम की लवजिश है, किसी लड़की के बारे में आता है। तो वो जा रही थी एक जगह से, छोटी बच्ची, सामने बहुत बड़े आलिम साहब जा रहे थे, पानी था, कीचड़ था, और बड़े आलिम साहब ने शफ़क़तन हमदर्दी से बच्ची से कहा कि बेटी जरा संभल के कदम रखना, कहीं ऐसा ना हो कि फिसल के गिर जाओ, कहीं ऐसा ना हो कि कदम फिसल जाए, बेटी जरा संभल के चलना। तो उस बच्ची ने कहा मेरा क्या है, फिसली भी मैं, गिरी भी मैं, उठूंगी, अपना बदन धो लूंगी, कपड़ा साफ कर लूंगी, कोई मसला नहीं है, मेरा गिरना नहीं गिरने का कोई बड़ा मसला नहीं है, आप नहीं फिसलना। इसलिए कि आप फिसले तो आलम फिसला। है तो सैयदना हमारे फारूक रज़ियल्लाहु अन्हु फरमाया करते थे कि आलम की लवजिश से एक आलम लवजिश खा जाता है। पहले इल्म को सोचना चाहिए कि अगर अंजाम के एतबार से मेरा दोज़ख में जाना हुआ तो ऐसी सूरत में हैवानात मुझसे बेहतर होंगे, फिर फकर किस पर किसके ऊपर किया जाए। हजरत सहाबा से बढ़कर आलिम कौन हो सकता है। मगर देखो बाज़े मर्तबा कहा करते थे, काश मेरी माँ ने जना ही ना होता, काश मैं एक तिनका होता, काश मैं एक परिंदा होता, کاش میں کسی مومن کا ایک بال ہوتا. یہ ان کی کیفیات آخرت کے انجام کے خوف کی وجہ سے تھی. غرض بندہ اپنی قدر نہ جانے اور اپنے سے ایسے کام کرائے جو اللہ تعالیٰ کو پسند ہو. اگر بندہ اپنے نفس کی قدر جانے گا تو اللہ کے یہاں اس کی قدر نہیں ہے, اپنے آپ کو تو بے قیمت سمجھتا ہے. بس وہ کام کریں جس سے اللہ راضی ہو. اپنے نفسوں کو حقیر جانو, اللہ کے یہاں تمہاری قدر ہوگی. اگر گناہگار کو دیکھے یا کافر کو دیکھے تو بھی یہ خیال کرے کہ سارا معاملہ خاتمے کا ہے. دو ضروری چیز ایسے ذہن میں رکھنا, اس وقت کی موجودہ حالت میں ہم کچھ اچھے کام کرتے دکھائی دیتے ہیں, بہت سارے لوگ خراب کام کرتے دکھائی دیتے ہیں. بہت سارے لوگ اچھے عقیدے والے ہیں تو بہت سارے لوگ بدعقیدہ دکھائی دیتے ہیں. ایسی صورت میں بھی ایک دوسرے کے مقابلے میں تکبر و غرور نہیں کرنا چاہیے, بلکہ کیا سوچنا چاہیے, یہ سوچنا چاہیے کہ مسئلہ پورا خاتمے سے متعلق ہے. خاتمہ کس کا کیسا ہوں گا وہ ہے مسئلہ. ٹھیک ہے, آپ کو معلوم ہے کہ بہت سارے لوگ ڈاکو تھے, بہت سارے لوگ رشوت خور تھے, سود خور تھے, بہت سارے لوگ ظالم تھے, شرابی تھے, کافی دنوں تک رہے اسی میں. مگر اس کے بعد اللہ تعالی نے کرم فرمایا, دل کی دنیا بدل دی, پھر اتنے اچھے ہوئے اپنے وقت کے بہت بڑے شیخ بنے اور ہزاروں لاکھوں بندوں کو دین کا فائدہ ان سے پہنچا. حضرت فضیل ابن عیاض ہیں, حضرت احمد بدوی ہیں, حضرت مالک ابن دینار ہیں, بڑے بڑے لوگ گزرے ہیں ایسے. پہلے حالت بہت خراب تھی لیکن بعد میں بہت اچھے ہو. بعض لوگ پہلے بہت اچھے تھے, بعد میں بگڑے تو ایسے بگڑے کہ جس وقت میں اچھے تھے بڑے بڑے علماء ان کی قدر کرتے تھے, لیکن جب بگڑے تو ایسا بگڑے کہ متفقہ طور پر علماء نے فیصلہ کر دیا کہ یہ اسلام سے خارج ہو چکا ہے, اور اسی حالت میں موت بھی ہوگی. اس لیے خاتمے کی فکر کرنا, جو دعائیں اپن مانگتے رہتے ہیں اس میں یہ دعا بھی خاص طور سے مانگنا, وتوفنا مع الابرار, اے اللہ نیک لوگوں کے ساتھ ہمیں اٹھانا. توفنا مسلمین, ایمان اسلام والا ہونے کی حالت میں اس دنیا سے جانے کو مقدر کرنا. قرآن پاک میں دعا سکھائی گئی ہے, فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ توفنی مسلما والحقنی بالصالحین. مولا مجھے وفات دے, موت آئے تو مسلمان ہونے کی حالت میں آئے اور مجھے نیک لوگوں میں شامل فرما. یہ دعا کرنا اور اس کی فکر بھی کرتے رہنا. اور کب تک کرنا؟ روح نکلنے تک. اتنے فکر مند رہتے تھے ہمارے بڑے لوگ, اتنے فکر مند رہتے تھے کہ ایک بزرگ کے انتقال کا وقت آیا, بہت بڑے بزرگ, بڑے ان کے مریدین کی تعداد, اخیر وقت ہے, بیٹھے ہوئے ہیں شاگرد تلامذہ مریدین سامنے, وہ بزرگ کی زبان سے نکل رہا, ابھی نہیں, یہ جملہ نکل رہا. وہ حال جب کم ہوا تو مریدہ پوچھے, حضرت کبھی نہیں سنے تھے ایک جملہ سنے, ابھی نہیں آپ بول رہے تھے, کیا بول رہے تھے آخر؟ تو بولے, وہ شیطان لعین آیا تھا, آ کے میرے کو بول رہا تو میرے ہاتھ سے نکل گیا, तो मेरे हाथ से निकल गया, बोल रहा था मैं मर रहा हूँ, अभी नहीं निकला। जब तक के ईमान की हालत में जान नहीं निकली उस वक्त तक मैं मुतमइन नहीं हो सकता। तो खात्मे का मसला है असल में कि आदमी मरता कैसी हालत में, यह मसला है। सब किसी पे इतराना नहीं, अल्लाह से मांगते रहना कि मौला आप अपनी तौफीक का मेरे हाल रखिए, मेरी दस्तगीरी फरमाइए, आखिर दम तक मुझे अपना बनाए रखिए। इसकी फिक्र की बड़ी जरूरत है। इतना ही नहीं बल्कि अपने किए पर नदामा शर्मिंदगी भी। बाजे बाजे बुजुर्गों का तो आलम यह था कि बहुत बड़े बुजुर्ग हैं, सैकड़ों हजारों लोग उनके हाथों पे ताए हुए, सब कुछ हुआ, आखिर वक्त आया चारपाई पे लेटे हुए, उन्होंने फरमाया कि मुझे चारपाई से नीचे बिठा दो, नीचे लेटा दो। उन्होंने कहा नहीं हजरत, आराम फरमाया। कहने लगे नहीं मुझे नीचे लेटा दो, नीचे लेटा दो। मैं कि ये जो चादर है ये हटा दो, चादर हटा दी, अपनी दाढ़ी जमीन पे रगड़ रहे। कैको कर रहे हैं मौला ताला से ये कह सकूं कि मौला मुझसे तो कुछ भी नहीं हो सका, बस तौबा करते हुए होने की हालत में अपने फकीर और मोहताज और गुनाहगार और कसूरवार होने के एतराफ करती हालत में मैं उनकी बारगाह में हाजिर होना चाह रहा हूँ। ये कैफियत थी। हम लोग सरापा गुनाहों में मुब्तला है, कोई शर्मिंदगी नहीं है, कोई एहसास नहीं है, कोई इस्तगफार नहीं है, कोई तौबा नहीं है, कोई फिक्र ही दामन गिर नहीं। फिर गुनाह भी कैसे कैसे गुना, अलामान वल हाफिज, ये तो उनकी शान सत्तारी है, उन्होंने छुपा रखा है, वरना तो एक एक का अगर हाल खोल लिया जाए तो कोई किसी को मुंह दिखाने के लायक न रहे। न आंखें हमारी महफूज, न कान हमारे महफूज, न जबान हमारी महफूज, न हाथ हमारे महफूज, न पांव हमारे महफूज, न सोच फिक्र हमारी महफूज, न दिल के जज्बात हमारे सही, अंदरून हमारा पाकीज़ा, कितने कसूर हैं। अपन क्या अपनी हकीकत क्या अपनी हैसियत का, हजरत सैयदना उमर फारूक रज़ियल्लाहु अन्हु जैसी अज़ीमुल मर्तबज़ाते गिरामी नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के बाद काफी अरसे तक अल्लाह जल्ल शानहु ने उनसे दीन का खूब काम लिया। इब्तिदा में दौरे सिद्दीकी में वो मुशीर खास रहे, उसके बाद में खलीफे वक्त बन गए और जबरदस्त किस्म के कारनामे अंजाम दिए। उन्हीं के जमाने में फुतुहात इस्लामिया का दायरा वसीअ तर हुआ और ईरान और फारिस वगैरह सब के सब फतेह हुए और इस्लाम का झंडा गोया आलम के एक बड़े हिस्से पर लहराने लग गया। और जिनकी हुकूमत ऐसी कि वक्त के बड़े बड़े फरमारवा और ताकतवर बादशाह भी उनका नाम सुन के लरसते थे और बड़े बादशाहों के कासिद आकर उनको दरख्त के नीचे लेटा देखकर दूर से घबरा जाते थे, थर्राने लगते थे और यूं कहते थे कि हम बड़े बड़े दरबारों में जाते हैं लेकिन कोई खौफ हमको दामनगीर नहीं होता, कोई रोग नहीं पैदा होता हमारे अंदर में। एक ऐसी अजीब गरीब शख्सियत है कि नीचे जमीन पर लेटी हुई है और हमारे दिल लरज रहे। ऐसी अजीम मर्तबज़ाते गिरामी वो क्या कहते हैं, वो यूं कहते हैं कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के पर्दा फरमा जाने के बाद में जितने हमसे काम हुए परवरदिगार आलम ने अगर उनको सिर्फ माफ कर दिया तो भी काफी, किसी इनाम का किसी सिले का किसी अजर का कोई तमन्ना आरजू नहीं है, सिर्फ ये है कि जो कोताही हो गई अल्लाह माफ कर दे। तो बस हम लोग चार लगातार पढ़ लेंगे अजीब गरीब किस्म के ख्याल में गिरफ्तार हो जा रहे हैं, और अगर किसी दिन तहज्जुद वहज्जुद को उठ गए तो फिर तो पूछे ही मत, मेरे से अच्छा तो कोई रूए जमीन हैदराबाद पे नहीं आऊंगा कोई दूसरा। ये जब तक कि ये अंदरून में ये कैफियत है उस वक्त तक तरक्की वरक्की होना मुश्किल है। जितना मिटना है जितना मिट सकते हैं मिटना है, जितनी आजिजी का इजहार कर सकते हैं करना है, जितनी कोताहियों का एतराफ हो सकता है करना है, تو وہ قبول کر لے ہمارے ذکر کو, قبول کر لے ہمارے سجدوں کو, تو ان کی عنایت مہربانی ہے, ورنہ ہمارا کون سا سجدہ ایسا ہے جو بارگاہ الہی میں پیش کیا جا سکے. وہ یہ سجدہ بھی تو ایسا نہیں جو پیش کر سکے مولا تعالیٰ کے بارگاہ میں, وہ تو ان کی عنایت ہے کہ جھکنے دے رہے ہیں, ان کا نام لینے دے رہے ہیں, ہے نا, ان کا جو نام لے رہے ہیں ہم لوگ, یہ بھی ان کی عنایت مہربانی ہے, انہیں لینے دے رہے ہیں تو لے رہے ہیں. اسی واسطے ایک بزرگ سالک کے طریقت ایک مرید اپنے شیخ کو لکھا کہ حضرت میں ذکر کر رہا ہوں مگر میرے کو ایسا معلوم آ رہا اللہ تعالیٰ ناراض ہیں کہ کیا ہے گی, بالکل اس میں لذت نہیں آ رہی, حلاوت نہیں محسوس ہو رہی, دل نہیں لگ رہا, بس ویسے ہی کر لے رہا ہوں اوپر اوپر سے, اللہ تعالیٰ ناراض ہیں شاید ایسا معلوم ہو رہا میرے کو, بہت پریشان ہوں اس سلسلے میں. تو بزرگ جواب میں بولے کیا نام لینے دے رہے نا, یہی ان کی بہت بڑی عنایت, ان کے راضی ہونے کی اللہ نام لینے کسے دیتے, جس سے ناراض ہوتے ہیں اسے تو نام بھی لینے نہیں دیتے. سنا ہوگا آپ نے ایک صاحب کے پاس میں ایک نوکر تھا, نوکر بازار کو گئے تھے کچھ سامان وامان لے لے کے آئے, نوکر سر پہ اٹھا لیا سامان اور آقا صاحب چلے آ رہے ہیں ساتھ میں, نوکر کو لے لے گئے, اذان ہو گئی, اذان ہو گئی تو بیچ میں مسجد آئی, اذان ہو گئی تو نوکر بولا گئے گھر کے آقا سے سردار سے اس کے, اذان ہو گئی میں ذرا نماز پڑھ لے کے آتا ہوں, بولے تو اچھا بھائی جاؤ سامان باہر رکھ دے گے, نماز پڑھنے کے بعد سے چلیں گے, ایک آیا دو آیا تین آیا, کئی لوگ آئے سب نماز پڑھ کے سنتیں پڑھ کے نکل گئے. وہ جو سردار صاحب تھے آقا صاحب تھے وہ نوکر کے وہ باہر کھڑا ہوا انتظار کر رہا, اب آئیں گا آ رہا ہی نہیں کہتے ہوں, ایک نکلا دوسرا نکلا تیسرا نکلا چوتھا نکلا, اس کا نوکر نہیں آ رہا کہتے باہر, انتظار تھوڑی دیر کرا برداشت نہیں ہوا تو باہر سے پکارا, ارے کیا ہوا پوری دنیا نکل کے چلے گئی تو کہیں واسطے نہیں نکل رہا, کون روک رہا تیرے کو, باہر سے آواز دیا. پیسے والوں کا بھی حال عجیب و غریب قسم کا رہتا, یہ لوگ اللہ کے گھر میں نہیں آتے کیا بات ہے, نہیں معلوم پیسہ دینے والے اللہ کے گھر میں نہیں آتے, نمازہ پڑھنے والے معمولی بن گئے اور یہ نمازہ چھوڑنے والے بہت معتبر بن گئے, اللہ کا حکم پورا کرنے والا چھوٹا بن گیا اور اللہ کا حکم توڑنے والے اپنے آپ کو بہت بڑا سمجھنا شروع کر دی. باہر سے آواز دیا کہتے ارے کیا ہوا کئی کو نہیں نکلتا, کون نہیں آنے دے رہے تیرے کو, کتنے کلو نہ نکل کے جا رہے نا, بولے تو اندر سے نوکر پکار کے بولا کر کیا تمہارے کو کون اندر آنے نہیں دے رہا, کہ انہیں میرے کو باہر نکلنے نہیں دے رہا, بولا اگر کسی کو نماز کی توفیق ملی ہے تو اللہ کی خاص عنایت ہے سمجھو, ان کا ذکر کرنے کا کسی کو موقع مل رہا ہے تو اللہ تعالیٰ کا خاص فضل ہے سمجھو, ورنہ کسے ملتی ہے یہ سعادت کہ پیارے اللہ کا میٹھا نام لیے, پیارے اللہ کا میٹھا نام لینے کی سعادت کسے ملتی ہے, پروردگار کی خاص عنایت و مہربانی ہے سمجھنا. لیکن اس کے باوجود ہمارا کوئی عمل ایسا نہیں ہے جو ان کی بارگاہ میں ہم پیش کر سکیں, اتنی کوتاہیاں اس میں, اتنی خرابیاں اس میں. کہتے ہیں اگر گناہگار کو دیکھو تو بھی یہ خیال کرو کہ سارا معاملہ تو خاتمے کا ہے, اگر ایمان لا لے تو جنت میں چلا جائے گا, فاسق اور فاجر توبہ کر لے جنت میں چلا جائے گا, پھر اپنے انجام کی تو کوئی گارنٹی نہیں کہ کیا ہوگا. اسی لیے اس طرح سوچے تو عالم کو بھی کسی کے اوپر تکبر نہیں آئے گا. اگر کسی جاہل کو دیکھے تو دل میں یہ کہے کہ اس نے تو جہالت کی وجہ سے اللہ کی نافرمانی کی اور میں جان بوجھ کر نافرمانی کرتا ہوں, یہ شخص مجھ سے اچھا ہے. اگر عالم کو دیکھے تو یوں خیال کرے کہ یہ مجھ سے زیادہ جانتا ہے, میں اس کے برابر کیسے ہو سکتا ہوں. اگر عمر میں بڑے ہوں تو یہ خیال کرے کہ انہوں نے مجھ سے پہلے اللہ کی اطاعت کی ہے, اور اگر کسی کافر کو دیکھے تو یوں خیال کرے کہ خاتمہ اسلام پر ہو تو بہتر ہے. غرض فکر خاتمے فکر خاتمہ سے کبر دور ہوتا ہے. کبر کا علاج کیا ہے؟ خاتمے کی فکر کرنا. اگر کسی پر غصہ کرے تو گویا تکبر بھی کر رہا ہے, اگر تکبر کیا تو غصہ بھی ہو رہا ہے. غرض کبر اور غصہ ایک دوسرے کا سبب ہوتے ہیں. اس لیے ہر وہ خوبی جو آدمی اپنے اندر محسوس کرے, یہ خیال کرے کہ اللہ تعالیٰ کی دی ہوئی چیزیں ہیں, اس میں اس کا کوئی اپنا کمال نہیں, اس طرح سوچنے سے پھر تکبر نہیں رہے گا. ساتواں سبب, چھ اسباب ہو گئے نا, سات چیزوں کی وجہ سے تکبر ہوتا ہے. بول ساتویں سبب کو ذرا جلدی سنا دیتا ہوں, اس وقت کہ ہمارا اپنا جو مقررہ وقت ہے پورا ہو گیا. ہمارے پاس آنے والے احباب میں بہت سارے مساجد کے ائمہ ہیں جی, علماء ہیں, مسجدوں کی ذمہ داری ان کی ہوتی ہیں, اس لیے 4:30 بجے عام طور پر اس لیے چھوڑ دیا جاتا ہے کہ یہ حضرات وہاں جا سکیں. لیکن بات ادھوری نہ رہ جائے کہ شروع بات ہوئی تھی اس بات سے کہ تکبر 7 اسباب کی وجہ سے ہوتا ہے. ایک نصب کی وجہ سے, دوسرے خوبصورتی کی وجہ سے, تیسرے قوت اور زور کی وجہ سے, چوتھے مال کی وجہ سے, پانچویں علم کی وجہ سے, اور کوئی چھوڑ گیا ہے شاید. ساتواں سبب تکبر کا, عبادت اور برا پر تکبر کرتا ہے. کچھ عبادت ہو گئی, کچھ اہتمام کر لیے, نوافل کا اس کا اس کا, تکبر شروع ہو جاتا ہے. ذرا ذکر فکر زیادہ کرے, ذرا نفلہ زیادہ پڑے تو گھر والوں پہ غصہ بڑھ جا رہا ہے آج کل. کہہ کے واسطے پہلے نہیں کرے تھے غصہ نہیں, اب پھر غصہ بڑھ گیا. بھائی کیا خوبی پیدا ہو گئی؟ ساتواں سبب تکبر کا عبادت اور ورا پر تکبر ہے. عابد عالم پر تکبر نہیں کر سکتا. عابد اپنے خاتمے کا فکر کرے اور عالم بھی اپنے خاتمے کا فکر کرے. عالم کا علم ہو سکتا ہے کفارہ سیئات ہو جائے اور عالم کی نجات کا سبب بن جائے, یہ عابد کو سمجھنا چاہیے. اور ابھی آپ نے سن لیا ہے کہ اپنی عبادت, اپنا تقویٰ, اپنی پرہیزگاری ہے کیا؟ کوئی سی بھی عبادت کو ہم عبادت بولنا مشکل ہے, سمجھانے کے واسطے وہ لفظ بول دیتے ہیں نا. عاجزی, ان کے ساری توازو. ابھی آپ کو کچھ حصہ سنایا گیا تھا کہ باہر کا وضو کر لے رہے, اندر کا وضو نہیں کر رہے. باہر کی نماز ادا کر لے رہے, اندر کی نماز نہیں ہے. دو چیزوں کا نام ہے نا, ظاہر کا ایک حکم ہے, باطن کا ایک حکم ہے. اندر گندگیوں سے پاکیزگی رہنا, باہر ظاہری نجاستوں سے پاکیزگی رہنا. تو اب وضو مکمل ہوا. باہر ارکان نماز ہونا, اندر میں اللہ کی طرف دھیان رہنا, توجہ رہنا, خشوع رہنا, دونوں ہونے کی صورت میں اب بات مکمل ہوئی ہے نا. اب یہ حساب سے دیکھو تو کون سی چیز ایسی جسے ہمیں اپنی عبادت قرار دے سکیں, ایسی جسے پیش کیا جا سکے بارگاہ الہی میں. غرض یہ کہ جتنے اسباب تکبر کے ہو سکتے ہیں, ان میں سے کوئی سا بھی خالی آدمی کے فہم کے اعتبار سے وہ بڑے پن کا سبب بن سکتا ہے, لیکن حقیقت کے اعتبار سے ان میں سے کسی بھی چیز میں آدمی کو یہ حق حاصل نہیں ہے کہ ان کی وجہ سے اترائے اور تکبر کرے. اور یہ بدترین روگ ہے, اس سے اپنے آپ کو بچانے کی خاص فکر کرنی چاہیے. یہی خیر کے حصول کا ذریعہ ہے, دروازہ ہے. اور جب تک کہ یہ روگ ہے اس وقت تک یوں سمجھ لیجیے کہ شر کا دروازہ تو کھلا ہوا ہے, خیر کا دروازہ بند ہے. اللہ تعالیٰ صحیح علم و عمل کی سب کو توفیق عطا فرمائے. اللہم لک الحمد کلہ ولک الشکر, اللہم انا نسألک الہدى والتقى والعمل والغنى, اللہم اهدنا واهدِ بنا واجعلنا من الراشدین, ربنا آتِ نفوسنا تقواها, ربنا آتِ نفوسنا تقواها, ربنا آتِ نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم طهر قلوبنا عن غيرك ووفقنا لما تحب وترضى, وأصلح لنا شأننا كله, ولا تكلنا إلى أنفسنا طرفة عين. اللهم اشف مرضانا يا رب العالمين. اللهم اهدنا واهدي بنا واجعلنا من الراشدين. وصلي وسلم وبارك على سيد المرسلين. الحمد لله.